जिंदगी बेहतर बनाए, जिंदगी बेहतर बनाए, जिंदगी।
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ بزرگوں کے مندی چینل کے ناظرین، بزرگوں کے مندی چینل میں آپ کو خوش آمدید کہتے ہیں۔ بزرگوں کے مندی چینل کا ایک خوبصورت پروگرام زندگی بہتر بنائیں لے کر آپ کی خدمت میں حاضر ہو چکے ہیں، اور آپ جانتے ہیں کہ اس پروگرام زندگی بہتر بنائیں میں ہر مرتبہ ایک ہم بڑا یونیک سا ٹاپک لے کر آپ کی خدمت میں حاضر ہوتے ہیں، ہمارے بزرگ مبلغین ساتھ ہوتے ہیں، پھر اس ٹاپک پر گفتگو کی جاتی ہے اور بڑی سیر حاصل گفتگو ہوتی ہے، بڑے اچھے نکات بیان کیے جاتے ہیں، ہمارے بزرگ مبلغین اپنے تجربے کی روشنی میں ہماری رہنمائی فرماتے ہیں۔ آج بھی ایک بڑا ہی خوبصورت موضوع لے کر آپ کی خدمت میں حاضر ہوئے ہیں۔ یہ ایک ایسی عادت ہے جس پر آج ہم نے ڈسکس کرنی ہے کہ جو ہمارے لیے بڑی نقصان دہ، عموماً بزرگوں میں یہ عادت زیادہ پائی جاتی ہے لیکن سب میں نہیں، ایک جنرل بات ہے، ایک جنرل گفتگو ہے کہ بہت سارے بزرگ ایسے ہوتے ہیں جن کے اندر یہ عادت پائی، جوانوں میں بھی ہوتی ہے، ادھیڑ عمر لوگوں میں بھی ہوتی ہے لیکن بزرگوں میں بھی یہ عادت پائی جاتی ہے۔ اچھا، جب انسان بوڑھا ہو جاتا ہے نا تو بسا اوقات بڑھاپے میں چڑچڑا پن آ جاتا ہے، چڑچڑاہٹ طبیعت میں شامل ہو جاتی ہے، اسی وجہ سے غصہ بہت زیادہ آتا ہے، اور بعض بزرگ تو ایسے بھی پائے جاتے ہیں جو بات بات پر غصہ کرتے ہوئے نظر آتے ہیں۔ غصے کے دینی اور دنیاوی بہت سارے نقصانات ہوتے ہیں، اور غصے کے سبب بہت ساری برائیاں بھی جنم لیتی ہیں جو ہمارے لیے دنیا اور آخرت میں بہت زیادہ نقصان دہ ثابت ہوتی ہیں۔ اچھا، وہ کون سی برائیاں ہیں؟ کچھ میں آپ کی خدمت میں عرض کرتا ہوں۔ غصہ کرنے والا عموماً حسد کا شکار ہو سکتا ہے، غیبت، چغلی، قطع تعلق، جھوٹ، دوسروں کو حقیر جاننا، گالی گلوچ، تکبر، بے جا مار دھاڑ اور قطع رحمی جیسے بدترین گناہوں میں گرفتار ہو سکتا ہے۔ اور یہ وہ عوامل ہیں جو میں نے گناہ بیان کیے، بڑے بڑے کبیرہ گناہ ہیں جو دنیا اور آخرت کے لیے شدید نقصان دہ ہیں، اور بڑھاپا جو ویسے ہی بیماریوں کی آماج گاہ ہے، تکلیفوں کا مرکز ہے، جب بڑھاپے میں آدمی پہنچتا ہے اور نیچر اور طبیعت ایسی ہو کہ بات بات پر غصہ کرتا ہے، لوگوں کو جھاڑ دیتا ہے، تو عموماً ایسے میں لوگ قریب آنا چھوڑ دیتے ہیں، پھر بڑھاپے میں تنہائی ہوتی ہے، آدمی تنہائی کا شکار ہو جاتا ہے جو مزید تکلیف میں اضافے کا باعث بنتی ہے۔ آج کے ہمارے پروگرام میں کا موضوع ہے بزرگوں کا غصہ۔ آج کے پروگرام میں ہم بزرگ مبلغین سے جانیں گے کہ غصے کے حوالے سے اسلامی تعلیمات کیا ہیں، غصے کا عملی علاج کس طرح ہو سکتا ہے، اور غصہ پی جانے اور درگزر سے کام لینے کے فضائل کیا ہیں۔ اس ساری گفتگو انشاءاللہ آج کے پروگرام میں سننے کو ملے گی۔ تو تمام ناظرین سے گزارش کروں گا، دیکھیں غصہ آنا ایک فطری عمل ہے، غصہ تو آتا ہے، کہاں اس کا اظہار کرنا چاہیے، کہاں اس کا اظہار نہیں کرنا چاہیے، یہ ساری باتیں آج ہمیں سیکھنے کو ملیں گی۔ تو ہر فرد کے لیے آج کا پروگرام انتہائی اہم ہے۔ تمام مدنی چینل کے ناظرین سے گزارش کروں گا نہایت توجہ کے ساتھ اور تحمل مزاجی کے ساتھ پورا پروگرام دیکھیں، انشاءاللہ بہت ساری باتیں ہمیں سیکھنے کو ملیں گی۔ ہمارے بزرگ مبلغین انشاءاللہ اس پر اظہار خیال بھی فرمائیں گے، ان سے بہت سارے سوالات بھی کریں گے، اور یہ اپنے تجربے کی روشنی میں اور اسلامی تعلیمات کی روشنی میں انشاءاللہ ہمیں بہترین جواب بھی عطا فرمائیں گے۔ آئیے میں ان کا تعارف آپ سے کرا دیتا ہوں، پھر انشاءاللہ پروگرام کو آگے بڑھائیں گے۔ میرے سیدھے جانب تشریف فرما ہے ہمارے رکن شورا ہیں حاجی شاہد مدنی صاحب۔ شاہد بھائی خیریت سے ہیں؟
الحمدللہ،
مزاج گرمی، طبیعت اچھی ہے،
سبحان
اللہ، ماشاء اللہ۔ شاہد بھائی کے برابر میں تشریف فرما ہے ہمارے بزرگ مبلغ ہیں جناب محمد شہزاد عطاری بھائی۔ شہزاد بھائی خیریت سے ہیں؟ ماشاء اللہ. اچھا میرے دوسری جانب تشریف فرمائے ہمارے مبلغ دعوت اسلامی محمد آصف اتاری بھائی. آصف بھائی خیریت سے ہیں؟ ماشاء اللہ. آصف بھائی کے برابر میں تشریف فرمائے شاہ صاحب ہیں, سید صاحب ہیں, جامی رضا بھائی بہت پیارے نعت خواں. جامی بھائی کیسے ہیں آپ؟ ماشاء اللہ. جامی بھائی میں درود پاک کی فضیلت عرض کرتا ہوں, پھر انشاءاللہ آپ سے نعت شریف سنیں گے. پیارے پیارے نبی محمد عربی صلی اللہ علیہ وآلہ وسلم پر درود و سلام پڑھنے کے فضائل بے شمار ہیں. مسلم شریف کی حدیث ہے, اللہ پاک کے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا, جس نے مجھ پر ایک بار درود پڑھا اللہ پاک اس پر 10 رحمتیں بھیجتا ہے. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم. آئیے بزرگوں کے بندی چینل کے ناظرین سب سے پہلے اپنے پروگرام میں کلام کو شامل کرتے ہیں. جی جامی بھائی کون سا کلام سنائیں گے آپ؟
راتیں بھی مدینے کی باتیں بھی.
ہاں ہاں سبحان اللہ, راتیں بھی مدینے کی اور باتیں بھی مدینے کی, کیا بات ہے. سبحان اللہ. جی
صلو علی الحبیب
صلی اللہ علی محمد صلی اللہ علیہ وسلم.
صلی اللہ
علیک یا رسول اللہ وسلم علیک یا حبیب اللہ. راتیں بھی مدینے کی باتیں بھی مدینے کی راتیں بھی مدینے کی چھیڑو ظاہرو جنت کے لالا زار کی باتیں سناؤ آج مجھ کو تم دیارے یار کی باتیں. راتیں بھی مدینے کی باتیں بھی مدینے کی. شاہ تم نے مدینہ اپنایا اپنا روزہ اسی میں بنوایا ہر طرف رحمتوں کا ہے سایہ. واہ کیا بات ہے مدینے کی نارا بھی مدینے کے بابا بھی مدینے کی. ہاں جینے میں یہ جینا ہے کیا بات ہے جینے کی. ہاں تارے فرق لائک جب الفاظ نہیں ملتے. ہاں تارے فرق لائک جب الفاظ نہیں ملتے تو تعریف کرے کوئی طرح مدینے کی. ہاں تعریف کرے کوئی کس طرح مدینے کی. اللہ اللہ گنبد خضرا اور محراب منبر آقا حسن میں چاند ان سے شرمایا. واہ کیا بات ہے مدینے کی تو تعریف کرے کوئی کس طرح مدینے کی. ہاں عرصہ ہوا تیبہ کی گلیوں سے وہ گزرے ہیں. ہاں عرصہ ہوا تیبہ کی گلیوں سے وہ گزرے ہیں اس وقت بھی گلیوں میں خوشبو ہے پسینے کی میں مدینے کی گلیوں کے قربان جن سے گزرے ہیں شاہ مدینہ اس طرح سے مہکتے ہیں کوچے عطر جیسے لگائے ہوئے ہیں اس وقت بھی گلیوں میں خوشبو ہے پسینے کی ہاں اس وقت بھی گلیوں میں خوشبو ہے پسینے کی یہ زخم طیبہ کا یہ سب کو نہیں ملتا ہاں یہ زخم طیبہ کا سب کو نہیں ملتا کوشش نہ کرے کوئی اس زخم کو سینے کی ہاں کوشش نہ کرے کوئی اس زخم کو سینے کی راتیں بھی مدینے کی باتیں بھی مدینے کی ہاں جینے میں یہ جینا ہے کیا باتیں جینے کی
سبحان اللہ سبحان اللہ راتیں بھی مدینے کی اور باتیں بھی مدینے کی جینے میں یہ جینا ہے کیا بات ہے جینے کی سبحان اللہ اللہ کریم ہم سب کو مدینے کی راتیں عطا فرمائے مکہ مکرمہ کی راتیں عطا فرمائے سبحان اللہ مکہ اور مدینے میں سحری اور افطار ہم سب کا مقدر فرمائے مرنے سے پہلے ہم سب کو با ادب حاضری با ذوق اور با شوق اور رقت انگیز حاضری ہم سب کا مقدر فرمائے پرسوز حاضری عطا فرمائے بزرگوں کے مندی چینل کے ناظرین ہمارے پروگرام کا موضوع ہے بزرگوں کا غصہ اور آج بزرگوں کے غصے کے بارے میں بہت ساری باتیں انشاءاللہ ہم سیکھنے میں کامیاب ہوں گے تو آپ سے گزارش ہے بغیر غصہ کی آج کا پروگرام دیکھیں انشاءاللہ بہت کچھ سیکھنے کو ملے گا اچھا غصے میں اگر دیکھیں گے تو پھر بات سمجھ میں نہیں آئے گی کیونکہ غصے میں تو سمجھ اتنی کام کرتی نہیں ہے بہرحال ہمارے بزرگ مبلغین تشریف فرمائیں بڑی پیاری گفتگو ہوگی آئیے سب سے پہلی بات کہ دین اسلام کی تعلیمات ہمیں غصے کے بارے میں کیا ملتی ہیں اللہ پاک اور اس کے پیارے محبوب صلی اللہ علیہ وآلہ وسلم غصے کے بارے میں غصے کے اظہار کے بارے میں ہماری کیا تربیت فرماتے ہیں آئیے ہمارے رکن شورا حاجی محمد شاہد مدنی بھائی سے پوچھتے ہیں جی شاہد بھائی
پیارے آقا علیہ الصلاۃ والسلام کی خدمت میں ایک صحابی حاضر ہوئے اور انہوں نے وصیت کے بارے میں عرض کیا اور عرض کیا کہ آپ مجھے کوئی وصیت کریں آپ نے ارشاد فرمایا لا تغتب یعنی تم غصہ نہ کیا کرو اللہ 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 انہوں نے پھر کہا کہ مجھے آپ وصیت فرمائیں تو آپ نے پھر یہی فرمایا یعنی بار بار جو ہے وہ
ایک ہی بات ارشاد
ایک ہی بات جو ہے وہ عرض کی یار آقا علیہ الصلاۃ والسلام نے انہیں یہی کہا کہ آپ غصہ نہ کیا کریں تو علماء نے لکھا کہ پیارے آقا صلی اللہ علیہ وآلہ وسلم مخاطب کو دیکھ کر ان کے حسب حال وصیت فرمایا کرتے تھے بات فرمایا کرتے تھے
سبحان اللہ سبحان اللہ
اور روایتوں میں آتا ہے کہ لوگوں کو ان کی عقلوں کے مطابق بات کرو پیارے آقا علیہ الصلاۃ والسلام کی اگر ہم سیرت کو دیکھتے ہیں احادیث کا مطالعہ کرتے ہیں تو یہ چیز واضح ہوتی ہے کہ پیارے آقا صلی اللہ علیہ وآلہ وسلم جو بات کرنے والا ہوتا تھا یعنی سامنے والا جو ہوتا تھا اس کے حسب حال گفتگو فرمایا کرتے تھے اور علماء نے اس حدیث پاک کے تحت لکھا کہ پیارے آقا صلی اللہ علیہ وآلہ وسلم نے اس حدیث پاک کے اندر الفاظ تو دو ہی ہیں لا تغضب یعنی غصہ نہ کیجیے لیکن اس کے اندر دنیا و آخرت کی بلائیوں کو سمو دیا ہے
سبحان اللہ سبحان اللہ
کیونکہ جب آدمی جو ہے وہ غصہ کرتا ہے تو پھر بہت سارے مسائل ہو جاتے ہیں اچھا یہاں پر ایک اور بھی بات ذکر کی شارحین نے حدیث پاک کی شرح بیان کرنے والوں نے کہ غصہ جو ہے یہ برا نہیں ہے، غصہ ایک طبعی چیز ہے، فطری چیز ہے کہ جب اپنی طبیعت کے خلاف کوئی چیز نظر آتی ہے جو کوئی تو آدمی کو غصہ آ ہی جاتا ہے، لیکن اس کا اظہار جو ہے وہ درست یا غلط ہو سکتا ہے۔ اور علماء نے فرمایا کہ یہاں جو پیارے آقا علیہ الصلوۃ والسلام نے یہ فرمایا کہ لا تغضب، تو اس سے مراد یہ ہے کہ ایسے اسباب سے بچا جائے جو غصے کا سبب ہوتے ہیں، غصہ آنے کا سبب ہو جاتے ہیں۔ اب وہ اسباب کیا ہو سکتے ہیں؟ ذکر کیا گیا کہ غصہ آنے کا ایک بڑا سبب تکبر اور اپنی بات منوانے کی ضد ہے۔
اللہ اللہ اللہ،
کہ جب آدمی جو ہے وہ انسان کے اندر اگر یہ چیز ہوتی ہے، اپنے آپ کو لوگوں سے بڑا سمجھتے ہیں اور دوسروں کو گھٹیا جانتا ہے، تب وہ ایسے آدمی کو غصہ بھی زیادہ آتا ہے۔ اب جب ہم سبب کو دور کریں گے تو جو مسئلہ ہے وہ حل ہو جائے گا، کہ کسی مسئلے کا حل تو سبب ہوتا ہے نا،
بے شک بے شک۔
تو اگر وہ سبب دور ہوگا تو مسئلہ بھی حل ہو جائے گا۔
مسئلہ ہوگا ہی نہیں،
مسئلہ ہوگا ہی نہیں۔ جی بہت اچھی بات کہی آپ نے۔ تو تکبر جو ہے یہ غصہ آنے کا ایک سبب ہوتا ہے، تو ہمیں اپنے آپ کو چیک کرنا چاہیے، اگر مجھے غصہ آتا ہے تو میں چیک کروں کہ ایسا تو نہیں میرے اندر تکبر موجود ہے، تو اس کو پھر دور کرنے کی کوشش کروں۔ اچھا، دوسری ایک اہم چیز صبر کی کمی ہے، کہ جب آدمی جو ہے وہ صبر کا مادہ، صبر کی صفت کمزور ہوتی ہے، تو اس صبر کی صفت کمزور ہونے کی وجہ سے بھی غصہ زیادہ آ جاتا ہے۔ اچھا، ایک اور سبب وہ تھکن ہے، نیند کی کمی ہے اور بھوک ہے، کیونکہ یہ دو ہمارے استاد کہا کرتے تھے، یہ دو چیزیں ہیں، بھوک اور نیند کی کمی،
اللہ،
کہ یہ انسان کو ڈسٹرب کر دیتی ہے۔
صحیح بات۔
اچھا، تھکن بھی اسی چیز سے ہی جو ہے وہ بستا ہوتی ہے، کہ جب آدمی کو غصہ آتا ہے تو آدمی چیک کرے کہ مجھے بھوک تو نہیں لگی ہوئی، یا میری نیند جو ہے وہ پوری ہوئی ہے نہیں ہوئی ہے۔ بڑھاپے میں یہ بھی مسئلہ ہوتا ہے کہ نیند بھی کم ہی آتی ہے،
کم آتی ہے۔
اچھا، ایک اور بات ہے کہ آدمی کسی کام میں لگا ہوا ہوتا ہے، تھکن ہو جاتی ہے۔ تو اب یہ تینوں چیزیں جو ہیں ایسی ہیں جو غصہ آنے کا سبب ہوتی ہیں، تو لہٰذا کوشش یہ ہونی چاہیے کہ ہماری نیند پوری ہو اور جو ہے وہ بھوک کی ایسی کیفیت نہ ہو کہ جس میں غصہ زیادہ آتا ہوں۔ ایک اور اہم چیز ہے، وہ زیادہ امیدیں رکھنا اور لوگوں سے توقعات وابستہ کر لینا ہے، کہ جب ہم لوگوں سے زیادہ امیدیں رکھ لیتے ہیں، توقعات وابستہ کر لیتے ہیں، تو پھر بھی جو ہے غصہ زیادہ آتا ہے۔ تو جیسے جو ہے وہ جس سے ہم مثال کے طور پر جو ہے وہ ایک قرض والی بات ایک اور سلسلے میں بھی ہوئی تھی اور میں آپ ہی کی مثال دی تھی، کہ اگر میں آپ سے زیادہ توقع رکھوں کہ جو ہے وہ آپ جب میں جاؤں گا آپ مجھے قرض دے دیں گے، تو اب اگر جو ہے میں آپ کے پاس جاتا ہوں آپ مجھے قرض نہیں دیتے تو مجھے غصہ آ جائے گا، کیونکہ مجھے آپ پر توقع بہت زیادہ تھی کہ آپ میری مدد ضرور ہی کریں گے۔ تو یہ بھی ایک وجہ ہوتی ہے غصہ آنے کی۔ اچھا، ایک اور بات، دنیاوی حرص اور جلد نتیجہ چاہنا بھی ہے، اس سے بھی جو ہے وہ غصہ زیادہ آتا ہے، حسد اور مقابلہ بازی ہے۔ اچھا، ایک اہم جو ہے وہ شیطان کا حملہ بھی ہے، کہ شیطان بھی بہکاتا رہتا ہے اور اس وجہ سے بھی آدمی کو غصہ زیادہ آتا ہے۔ اور ایک آٹھویں چیز ہے صحبت، کہ اب ہم غصے والوں کی صحبت میں بیٹھیں گے، یا جو معاشرے کے اندر ایسے لوگ بھی ہیں کہ جو کچھ لوگ تو تحمل کا درس دے رہے ہوتے ہیں کہ نہیں کوئی بات ہو جائے تو صبر کرنا چاہیے، اپنے آپ کو قابو میں کرنا چاہیے، اور کچھ لوگ جو ہے وہ شے دے رہے ہوتے ہیں کہ نہیں نہیں تمہیں کہا ہے یہ، تمہیں کہا ہے یہ۔ اب وہ اس طرح کہہ کے نا تو وہ آدمی کے اندر غصہ پیدا کرتے ہیں کہ تیرے لیے تو یعنی آپ کا تو منصب یہ ہے، آپ سے تو کوئی اس طرح بات ہی نہیں کر سکتا، اس کی جرات کیسے ہوئی آپ سے اس طرح کی بات کرنے کی۔ اگر ہماری صحبت اسی طرح کے لوگوں کی ہوگی جو ہمیں تحمل کا درس دینے کے بجائے، صبر کا درس دینے کے بجائے وہ ہمیں جو ہے وہ اور غصے کی طرف ابھار رہے ہوں گے، تو پھر اس سے بھی جو ہے ہمیں غصہ زیادہ آئے گا۔ تو پیارے آقا علیہ الصلاۃ والسلام نے اس شخص کو کتنی بہترین وصیت فرمائی، لا تغضب، تم غصہ نہ کیا کرو۔ تو لہٰذا ہمیں بھی جو ہے وہ، اور علماء نے اس پر کیسی بہترین بات فرمائی کہ اس حدیث پاک میں یہ فرمایا گیا ہے حقیقت میں کہ تم ایسے اسباب سے بچو جس سے جو ہے وہ غصہ آتا ہے، تو اگر ہم ان اسباب سے بچیں گے تو انشاءاللہ العزیز ہم غصے پر قابو پانے میں کامیاب ہو جائیں۔
سبحان اللہ، شاہد بھائی کتنی پیارے انداز میں उलमाए कराम ने इन दो लफ्ज़ों पे कलाम किया, ला तगदब, और कितनी प्यारी गुफ्तगू और कितने निकात इसमें बयान फरमा दिए, सुभान अल्लाह। बुज़ुर्गों के मंदी चैनल के नाज़रीन, जैसा कि अभी आपने सुना कि जो गुस्से को लाने वाले असबाब हैं, अगर हम उन पर भी गौर करें ना, ख़ास तौर पर बुज़ुर्ग, जब आदमी बुढ़ापे में जाता है तो नित नई बीमारियाँ, तकलीफ़ें, परेशानियाँ घेर लेती हैं, और ये असबाब बनते हैं गुस्सा आने का, चिड़चिड़ापन होने का। तो इन असबाब पर अगर गौर कर लिया जाए और इनको दूर करने की कोशिश की जाए तो हमारी तबीयत में इत्मीनान भी पैदा हो जाएगा, सुकून भी आ जाएगा, और गुस्सा पे कंट्रोल करना भी हमारे लिए आसान हो जाएगा। अच्छा, एक बात बड़ी प्यारी आखिर में शाहिद भाई ने बयान फरमाई कि बाद लोग ऐसे होते हैं कि जो ये समझते हैं कि अगर हमारे मिजाज के ख़िलाफ़ बात हो, कोई हमारी तबीयत के ख़िलाफ़ बात हो और हम गुस्सा ना करें, ऐसा कैसे हो सकता है। और बाद लोग एहसास भी दिलाते हैं, यार आपके सामने ऐसा बोल दिया यार, आपके सामने यूँ कलाम कर दिया यार, आपका इतना बड़ा मर्तबा, इतना बड़ा मकाम, आपके सामने उसने इतनी जुर्रत कर ली उसने, तो इस तरह की गुफ्तगू जो है ना हमें गुस्सा दिलाती है, और हमारा जहन ये बनता है नहीं, मुझे ईंट का जवाब पत्थर से देना होगा, अगर मैं नहीं दूंगा तो ये मेरे मनसब के ख़िलाफ़ है, मेरे मर्तबे के ख़िलाफ़ है। देखें, ऐसा कुछ भी नहीं है, ये भी एक शैतान की चाल है, शैतान का एक वार है। अपने गुस्से को पी जाना ही कमाल है। आइए, इस्लामी तालीमात और हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम के फरामीन इस बारे में क्या हमारी रहनुमाई करते हैं, शहजाद भाई से सुनते हैं। जी शहजाद भाई, गुस्सा पी जाना कमाल है या सामने वाले को रगड़ा लगाना और ज़मीन पर लिटा देना और उसका काम तमाम कर देना कमाल है?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। करीम भाई, बुज़ुर्गों का गुस्सा, जिस तरह आपने भी कलाम किया, माशाल्लाह शाहिद भाई ने भी काफ़ी वजाहत फरमाई, असल में गुस्सा आना तो एक फितरी अमल है। ये हम इंसान हैं, गोश्त पोश रखते हैं, तो यकीनन गुस्सा आ ही जाता है। तो ऐसा होता क्यों है, उसका रीज़न क्या होता है? उसका रीज़न अमूमन यही है कि आपके ख़िलाफ़ कोई बात कर दी जाए, या आपके मिजाज के मुताबिक नहीं थी, आपकी तबीयत के मुताबिक नहीं थी, तो इसकी वजह से क्या होता है कि बंदे का ना अंदर खून जोश मारता है, खून खोलता है, और मामूली सी बात जो है वो बाज़ुकात बहुत बड़े झगड़े और फसाद का ज़रिया बन जाती है। और रीज़न यही होता है कि भाई बंदा बोलता है यार मुझे इसने बोला क्यों, इसकी हैसियत क्या है, इसकी औकात क्या है,
कोई तकब्बुर आता है।
तकब्बुर मैंने बड़ा प्यारा वजाहत फरमाई, बड़ी प्यारी। तो यानी कि उसके अंदर ये बात होती है कि भाई मैं जब तक इसको जवाब नहीं दूंगा, इसका रिटर्न नहीं करूंगा, तो फिर तो मैं तो यार उसके सामने कमजोर हो गया,
ये तो सर पे चढ़ जाएगा,
सर पे चढ़ जाएगा, और मतलब ये कि मेरी इज्जत कम हो जाएगी और लोग मुझे जो है वो ताने देंगे, यार ये देखो डर गया, ये जवाब ही नहीं दे सका, इसमें तो हिम्मत ही नहीं थी। हैं, असल में हकीकत ये नहीं है, हकीकत इसके बिल्कुल बरक्स है।
क्या बात, क्या बात।
हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हु से रिवायत है, प्यारे आका मदीने वाले मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, बहादुर वो नहीं जो पहलवान हो और दूसरे को पिछाड़ दे
जी,
बल्कि बहादुर वो है जो गुस्से के वक्त अपने जज्बात पर काबू।
क्या बात है, क्या बात है, सुभान अल्लाह, सुभान अल्लाह।
कितना प्यारा फरमान है करीम भाई आकाए आलम सल्लल्लाहु अलैहि वसल्लम का, कि असल बहादुर वही है कि जो गुस्से के वक्त अपने आप पर काबू रखता है,
बेशक
कुदरत के बावजूद, यानी कुदरत है उसको। अच्छा, बाजू का ऐसा भी होता है कि सामने वाला जो है वो है ही नहीं ऐसा, तो वो करी क्या करेगा वो। तो बहरहाल मेरे जो बुज़ुर्ग मदनी चैनल के नाज़रीन हैं, हमारे लिए इसमें बहुत जो है ना प्यारे मदनी फूल हैं कि हम अपने जज्बात पर काबू रखें, और जिसे ये हकीकतन वस नसीब हो जाता है, यकीन जाने वो हकीकी कामयाबी भी हासिल कर।
बेशक बेशक बेशक।
यानी कि गुस्सा जो है ना, ये इंसान को जो है तजलील की तरफ ले जाता है। एक और फरमान सुनिए आकाए आलम सल्लल्लाहु अलैहि वसल्लम का,
सल्लल्लाहु अलैहि वसल्लम,
मोमिन के गुस्सा पी लेने से बढ़कर कोई घूंट अल्लाह पाक की बारगाह में ज्यादा पसंदीदा नहीं, और जो गुस्सा नाफिस करने पर कुदरत के बावजूद غصہ پی لے, اللہ پاک اس کے دل کو امن اور ایمان سے بھر دے گا.
سبحان اللہ, سبحان اللہ, سبحان اللہ, کیا خوبصورت بات ہے,
اتنی پیاری بات ہے.
بے شک, بے شک.
اور ایمان کی پختگی بھی اللہ تبارک و تعالیٰ اس کو عطا فرماتا ہے, اور سلامتی بھی نصیب ہوتی ہے.
یعنی غصہ نافذ کرنے پہ قادر ہو, پھر غصہ پی جائے.
جی بالکل,
برداشت کر لے.
بالکل,
اللہ اللہ, کہ کتنی پیاری بشارت.
میں ایک اور عرض کروں کریم بھائی, ہمارا حال کیا ہے کہ آج یہ بیماری ہماری معاشرتی بیماری بن گئی ہے, اور اس طرح ہمارے معاشرے میں یہ بیماری عام ہو گئی ہے, مطلب اپنی ذات کے حوالے سے, اپنے نفس کے حوالے سے غصہ کرنا. شاید میں نے فرمایا غصہ تو آتا ہے, ایک وہ غصہ ہے جو اللہ پاک کے لیے کیا جائے, اللہ کی رضا کے لیے کیا جائے, اور ایک وہ غصہ ہے جو اپنی ذات کے لیے بندہ کرتا ہے, اور اسی سے منع کیا گیا ہے. حضرت موسیٰ علیہ نبی علیہ السلام نے بارگاہ الہی عز و جل میں عرض کیا, اے میرے رب, تیرا کون سا بندہ تیرے نزدیک زیادہ عزت والا ہے؟ ارشاد فرمایا, جو قدرت ہونے کے باوجود معاف کر دے.
کیا بات ہے, کیا بات ہے, کیا بات ہے, سبحان اللہ.
یہ چیز معاشرے میں ختم ہو گئی ہے, ہم برداشت نہیں کرتے. مطلب کوئی بات تو دور کی بات ہے, مطلب کریم بھائی کوئی بات کرتا ہے تو پھر بندے کو غصہ آتا ہے, ہمیں کسی کا دیکھنا بھی برداشت نہیں ہوتا. مطلب اس نے مجھے گھور کے دیکھا کیوں ہے,
ایسے ہی
ہم اتنا بھی برداشت نہیں کرتے. ایک حکایت سنتے ہیں, حضرت سیدنا معمر بن راشد رحمۃ اللہ علیہ بیان کرتے ہیں کہ ایک شخص نے حضرت سیدنا قتادہ رحمۃ اللہ تعالی علیہ کے بیٹے کو زوردار تھپڑ مار دیا.
اللہ اللہ.
اب یہاں پر ہم تھوڑا سا غور کریں حکایت سنتے ہوئے, کہ ہمارے بیٹے کے ساتھ کوئی ایسا کرے جیسا آج کل ہمارے معاشرے میں ہے تو کیا ہوتا ہے. آپ نے بلال بن ابی بردہ سے اس کے خلاف مدد چاہی, لیکن اس نے کوئی توجہ نہ دی. چنانچہ آپ نے کسرا کو شکایت کی اور کہا کہ میں نے بات بیان کی ہے کہ میرے بیٹے کے ساتھ یہ زیادتی کی گئی ہے, تو اس کا جواب دیا جائے. تو بلال بن ابی بردہ کو کسرا نے لکھا کہ تم نے ابو خطاب حضرت قتادہ رحمت اللہ تعالی علیہ کے ساتھ انصاف نہ کیا. چنانچہ بلال بن ابی بردہ نے تھپڑ مارنے والے کو بلایا اور بصرہ کے سرداروں کو بھی جمع کیا. حضرت سیدنا قتادہ رحمت اللہ تعالی علیہ سے اس شخص کی سفارش کرنے لگے کہ آپ معاف کر دیں, لیکن آپ نے سفارش قبول نہ کی اور بیٹے سے فرمایا, اب بیٹے سے کیا کہہ رہے, بیٹے سے کہہ رہے کہ تم اسی طرح تھپڑ مارو جس طرح اس نے تمہیں تھپڑ مارا تھا, اور آستینے اوپر کر کے اسے زوردار تھپڑ مارو.
لا 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 لا.
چنانچہ بیٹے نے آستینے اوپر کی اور تھپڑ مارنے کے لیے ہاتھ بلند کیا.
اللہ اکبر.
تو آپ نے اس کا ہاتھ پکڑ لیا.
اللہ 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 اللہ.
اور فرمایا, ہم نے رضا الہی عز و جل کے لیے اسے معاف کیا, کیونکہ کہا جاتا ہے کہ معاف کرنا قدرت کے بعد ہی ہوتا ہے.
اللہ اکبر, سبحان اللہ, سبحان اللہ. یعنی بزرگوں نے کر کے بھی دکھایا ہے, جیسے احادیث کریمہ میں ہمیں تعلیم دی گئی کہ غصے کے اظہار کرنے کی طاقت اور قدرت ہو اور پھر معاف کیا جائے. بالکل. تو کر کے بھی دکھایا. بھری محفل ہے, مجمع لگا ہوا ہے, قاضی نے آرڈر کر دی یا بدلہ لے لو, معاف نہیں کیا. اب جب بچے نے ہاتھ بھی اٹھا لیا مارنے کے لیے, اب باپ نے ہاتھ پکڑ لیا, اب معاف کیا کہ اب محل آ گیا ہے.
بالکل.
جو قدرت بھی ہے, اختیار بھی ہے, اب اللہ کے لیے معاف کیا. واقعی یار کمال ہے. کیا مطلب, انہیں اپنے مزاج پر کنٹرول ہوتا تھا اور کیسے ہی اللہ پاک کی رضا پانے کے لیے الحمدللہ کام کرتے تھے. اللہ پاک, یہ انہی کا حصہ تھا. اللہ پاک ہمیں اس کو سمجھنے کی توفیق عطا فرمائے اور اسلامی تعلیمات پر ہمیں بھی عمل کرنے والا بنائے. بزرگوں کے مندی چینل کے ناظرین, ہمارے پروگرام میں ایک تصویر دکھائی جاتی ہے. تصویر کیا پیغام دے رہی ہے, آئیے وہ تصویر بھی دیکھتے ہیں. اور اس تصویر پر یہ دیکھیں, تصویر ہے ایک درخت ہے اور اس کی ایک شاخ میں کلہاڑی کا پھل ڈلا ہوا ہے, اور یہ پھل جو ہے कुल्हाड़ी का फल है और ये दस्ता बना हुआ है, कुल्हाड़ी बनी हुई है, और ये तस्वीर देखकर आपके जहन में क्या पैगाम आता है, ये तस्वीर आपको क्या पैगाम दे रखी है? आइए अपने प्रोग्राम को आगे बढ़ाते हैं। बुजुर्गों का गुस्सा आज का हमारा मौजू है और हमने उन असबाब पर गौर करना है कि जो गुस्सा आने का जरिया बनते हैं, जिनकी वजह से गुस्सा आता है, उन पर कंट्रोल हो जाएगा तो गुस्से का रास्ता बंद हो जाएगा और इंशाअल्लाहुल करीम हम अपनी इस आदत को कंट्रोल करने में कामयाब हो जाएंगे। अभी हमने शहजाद भाई से भी सुनी बातें, आपने अहादीस करीमा बयान फरमाई, शाहिद भाई ने भी बड़ी प्यारी तरबियत फरमाई। आइए अब चलते हैं आसिफ भाई की तरफ और हम ये पूछना चाहेंगे कि हम तो आम लोग हैं, हमें तो गुस्सा आता ही आता है, क्या अल्लाह के नेक बंदों को भी गुस्सा आता है?
जी जी अब्दुल करीम भाई, नेक लोगों को भी गुस्सा आता है। ठीक है, अल्लाह पाक के प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, दीन के लिए गुस्सा मेरी उम्मत के बेहतरीन और नेक लोगों ही को आता है।
सुभान अल्लाह, सुभान,
जो गुस्सा आए तो दीन के लिए गुस्सा आए। हज़रत आयशा सिद्दीका रदी अल्लाह ताला अन्हा फरमाती हैं, मैंने कभी भी आप सल्लल्लाहु अलैहि वसल्लम को अपनी ज़ात पे किए गए जुल्म का बदला लेते हुए
अल्ला अल्ला अल्ला।
नहीं देखा
सुभान अल्लाह,
जब तक अल्लाह पाक की मुकर्रर करदा हुदूद को ना तोड़ा जाए, और जब अल्लाह पाक की मुकर्रर करदा हुदूद में से किसी हद को तोड़ा जाता तो आप शदीद गज़बनाक हो जाते।
अल्लाह अल्लाह अल्लाह।
और जब आप सल्लल्लाहु अलैहि वसल्लम को दो चीज़ों में इख्तियार दिया जाता तो आसान को इख्तियार फरमाते,
सुभान अल्लाह,
बशर्त ये कि वो गुनाह ना हो।
अल्लाह अल्लाह।
और हज़रत सैयदना मौला अली करमल्लाहु ताला वजहुल करीम से रिवायत है कि अल्लाह पाक के प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, यानी उमर के गुस्से से बचो।
अल्लाह,
क्योंकि जब इसे गुस्सा आता है तो अल्लाह पाक भी जलाल फरमाता
है। अल्लाहु अकबर।
मगर याद रहे कि अल्लाह के नेक बंदों का गुस्सा सिर्फ अल्लाह पाक की रिजा के लिए होता
अल्ला,
है।
अल्लाह अल्लाह अल्लाह, सुभान अल्लाह सुभान अल्लाह,
ना कि अपनी जात के लिए। चुनाचे अमीर मुमिनीन हजरत सैयदना फारूक आजम रदी अल्लाह ताला अन्हु ने एक शख्स को नशे में देखा तो इरादा किया कि पकड़ कर उसे सजा दे, तो उसने आपको गाली दे दी। जब उसने गाली दी तो आप लौट आए, आपसे कहा गया, हुजूर ये क्या मुआजरा है, इसने तो आपको गाली दी है, आपने उसे छोड़ दिया। तो आप रदी अल्लाह ताला ने इरशाद फरमाया, मैंने उसे इसलिए छोड़ा है कि उसने मुझे गुस्सा दिलाया था।
अल्लाह अल्लाह अल्लाह।
और अगर मैं उसे सजा देता तो मेरे नफ्स का इंतकाम होता और मैं ये पसंद नहीं
अल्लाह,
करता
अल्लाह, अल्लाह,
कि किसी मुसलमान को अपनी जात के लिए सजा दूं।
अल्लाह सुभान अल्लाह।
ये वो अजीम लोग थे जो अपनी जात के लिए कभी भी किसी से बदला नहीं लेते थे।
अल्लाह। और आज हमारा हाल क्या है, हमको लड़ते ही अपनी जात के लिए,
ऐसा ही।
अल्लाह रहम फरमाए हमारे हाल।
अगर कोई इनके साथ सख्ती से पेश आता तो भी ये अल्लाह वाले आप पे से बाहर होने के बजाय शफ़क़त और मेहरबानी वाला सुलूक ही फरमाते।
सुभान अल्लाह सुभान अल्लाह सुभान अल्लाह।
यही वजह है कि आज पूरी दुनिया में इनकी शान और शौकत के चर्चे हो रहे हैं। जब इन अजीम हस्तियों का जिक्र खैर होता है तो बेसाख्ता जबान से रदी अल्लाह ताला अन्हु रहमतुल्लाह अलैह जारी हो जाता है। ऐ काश हम इन अजीम हस्तियों के सदक़े में रब्बे करीम हमें भी मुसलमानों को माफ़ करके इसका सवाब हासिल करने की सआदत पाने का जज्बा नसीब फरमाए।
सुभान अल्लाह सुभान अल्लाह।
अब्दुल करीम भाई देखें, गुस्सा तो फितरी अमल है मगर असल क्या है कि गुस्सा अपनी ज़ात के लिए ना हो।
अल्लाह अल्लाह। बड़ी प्यारी गुफ्तगू आपने हमें सुनाई, हम हुई अल्हम्दुलिल्लाह कि बुज़ुर्गों का जो गुस्सा होता था वो फ़क़त अल्लाह की रज़ा के लिए होता था, दीन इस्लाम की वजह से होता था, अपनी ज़ात के लिए गुस्सा नहीं करते थे। और अगर आज आज हम जिस माशरे में रहते हैं, हम अपने माशरे पे निगाह दौड़ाएं, अपने घर को ले लें, अपने घर का मुआवजा करें, अपने ख़ानदान को ले लें, अपने मोहल्ले को ले लें, अपने मुल्क में अगर निगाह दौड़ाएं, दुनिया में देखें, तो हमारे तो सारे के सारे झगड़े अपनी ज़ात के लिए हैं। हम अपने फैमिली में देखें, आपस में नाराज़गियाँ क्यों हैं? अपनी ज़ात के लिए हैं। रिश्तेदारों से नाराज़गियाँ क्यों हैं? अपनी ज़ात के लिए हैं। हमारे साथ उन्होंने ऐसा कर दिया, हमें यूं कर दिया, मेरे वालिद को ऐसा बोला था, मैं ज़िंदगी भर इससे बात नहीं करूँगा, मुझे ऊंची आवाज़ में बोला, मेरे बच्चे को ये बोल दिया। हम तो आज बच्चों पे लड़ जाते हैं, बच्चों पे लड़ाइयाँ होती हैं और ख़ानदान बिखर जाते हैं, और मिलना जुलना बंद हो जाता है, एक दूसरे से नफरत, फिर गीबतें भी हो रही होती हैं, पीठ पीछे बुराइयां भी कर रहे होते हैं, एक दूसरे के ऐब भी उछाल रहे होते हैं, एक दूसरे का कीना भी दिल में भर जाता है, नफरत इतनी शदीद कि बच्चों तक में उस नफरत को मुंतकिल किया जाता है, बताया जाता है कि बेटा इनसे ज़िंदगी भर नहीं मिलना, ये तुम्हारे माँ बाप के दुश्मन हैं, इनसे मुलाकात नहीं करनी, इनसे ताल्लुक कोई नहीं रखना। तो ये बच्चों तक की जहन साजी, मतलब जो जिस गलत रवैये पर, जिस गलत तरीके पर हम हैं, हम उसमें अपने बच्चों की भी गलत तरबियत कर रहे होते हैं। हालांकि अपनी ज़ात के लिए और नफ्स के लिए गुस्सा करना तो बिल्कुल मना है, बल्कि मज़मूम है, बुरा है, और दीन इस्लाम ने इसकी बड़ी मजम्मत फरमाई है। और अभी आपने कितने फरामीन सुने कि जो गुस्से का इजहार करने पर कादिर हो, ताकत रखता हो, उसे कुदरत भी हासिल हो और फिर वो माफ़ कर दे, तो अल्लाह पाक कैसे कैसे इनामात अता फरमाता है। आइए अपनी नफ्स के खातिर गुस्सा करने का अंजाम क्या है, इसकी बुराइयाँ क्या हैं, इसके मुतालिक रुकन शूरा हाजी शाहिद मदनी भाई से पूछते हैं, सीखते हैं। जी शाहिद भाई, नफ्स के खातिर गुस्सा करने के बारे में कुछ हमारी तरबियत फरमाएं।
जी, जब हम गुस्सा आता है तो सबसे पहले तो ये देखना चाहिए कि ये गुस्सा किस वजह से आ रहा है। अगर वो नफ्स व शैतान की वजह से है तो फिर तो गुस्से से मुकम्मल इज्तनाब करना
चाहिए। हमारा गुस्सा तो शाहिद भाई ये होता है ना, जैसे फैमिली है, आपस में रह रहे हैं, सगे भाई हैं, एक के बच्चे ने दूसरे के बच्चे को मारा, वो बच्चे ने आगे शिकायत की, हम लड़ने चले जाते हैं, हमें गुस्सा आ जाता है मेरे बच्चे को। अब बच्चा चाहे गलत बोल रहा हो, गलत बयानी कर रहा हो, कुछ भी कर रहा हो, ये झगड़े यहाँ तक बढ़ते हैं कि ख़ानदान लड़ जाते हैं आपस में, बात पता नहीं कहाँ से कहाँ तक पहुँच जाती
है। अच्छा, जब बच्चे आपस में लड़ते हैं तो जो समझदार होते हैं वो कहते हैं कि ये बच्चों की लड़ाई है, और अगर बड़े लड़ना शुरू कर दे तो वो उनको समझाते हैं, वो तो बच्चे थे जो आपस में लड़ रहे थे, आप तो बच्चे नहीं हैं। और ये वाकई ऐसी बात है कि जिन बच्चों की वजह से जो है वो आपस में लड़ाइयाँ हो जाती हैं, वो आपस में लड़ रहे होते हैं और नाराज़गियाँ सालों तक मोहित हो जाती हैं, और वही बच्चे मोहल्ले में जाके फिर आपस में जो है दोबारा खेल रहे होते हैं। तो बिल्कुल ऐसा नहीं करना चाहिए। और जो नफ्सो शैतान की वजह से या फिर दुनियावी किसी जो है वो फ़ायदे के लिए बंदा गुस्सा करता है, उसका अंजाम बड़ा भयानक है, बड़ा बुरा है। एक शख्स जो था, उसने देखा कि एक दरख्त को लोग पूज रहे हैं, उसकी इबादत कर रहे हैं, उसे गुस्सा आ गया। और ईमान के लिए, गैरत ईमानी के लिए अगर गुस्सा आए तो ये बुरा नहीं है। और उलमा ने लिखा कि गुस्सा हक की बुलंदी के लिए हो, या फिर इंसाफ के लिए हो, या जुल्म से बचाने के लिए हो, तो ये गुस्सा अच्छा है। और फरमाया कि ये ईमान की अलामत है, अगर अल्लाह के लिए ये गुस्सा आ रहा है तो ये ईमान की अलामत है, ये अदल व इंसाफ का ज़रिया है, और ये इबादत में शुमार होगा, और दिल इससे रोशन होता है जो गैरत ईमानी की वजह से गुस्सा आया है, और शैतान का शैतान मगलूब होगा। और इसके बरक्स अगर नफ्सो शैतान के लिए जो है वो गुस्सा आता है तो फिर इससे ये जुल्म फसाद का ज़रिया है, और इसी तरह जो है वो ये गुनाह में शुमार होगा। शैतान और नफ्स के लिए गुस्सा आएगा तो इससे दिल भी सयाह होगा, इसलिए जो है वो इस गुस्से से तो हमें बचना ही है। बहरहाल वो शख्स, उसने देखा कि दरख्त की पूजा हो रही है तो इसे गैरत ईमानी की वजह से इसे गुस्सा आया, उसने कुल्हाड़ी उठाई और उस दरख्त को काटने के लिए निकला। रास्ते में उसकी मुलाकात शैतान से हो गई। शैतान ने कहा, कहाँ जा रहे हो? वो कहने लगा कि मैं इस दरख्त को काटने के लिए जा रहा हूँ। तो शैतान ने कहा कि नहीं नहीं, ये काम नहीं करो, ऐसा मैं करता हूँ कि मैं तुम्हें 2 दीनार दिया करूँगा और रोज़ाना तुम्हें मिला करेंगे। तो उसने कहा कि वो देगा कौन? उसने कहा मैं खुद दूंगा तुम्हें। तो वो रुक गया कि ये मुझ पर लाजिम तो है नहीं है दरख्त काटना, मुझे गैर जो है ये अब मुझे रोज़ाना 2 दीनार मिलेंगे। वो लालच में आ गया। और वापस आया और सो गया। जब सुबह उठा तो देखा कि वाकई उसके तकिए के नीचे दो दीनार रखे हुए थे। एक दिन तो उसको दो दीनार मिल गए, बड़ा खुश हुआ। जब अगला दिन आया और ये फिर जो है रात को फिर आराम करने लगा और फिर जब तकिए में देखा तो वो दो दीनार नहीं थे। उसे अब गुस्सा आ गया कि मुझे उसने कहा था कि मैं रोज़ाना दो दीनार दिया करूँगा, जो शख्स मुझे मिला था, तो एक दिन दिए हैं, अब उसने मेरे साथ धोखा किया है, अब जो है मैं ज़रूर दरख्त को काटूँगा। अब ये जनाब वो दरख्त काटने के लिए गया, रास्ते में फिर उसी शख्स से मुलाकात होगी। उसने कहा कि अब मैं तुम्हें दरख्त जो है वो काटने नहीं दूंगा। तो उसने कहा कि बे मैं तो दरख्त काटूंगा ही, दो दीनार तुमने कहा था रोज़ाना मिलेंगे, एक दिन दिया है और फिर दूसरे दिन तो दीनार दिए नहीं है। अब इनकी आपस में लड़ाई हो जाती, अब शैतान उस पर गालिब आ जाता है,
अल्लाह
उसको जो है वो चित कर देता है। अब वो शख्स जो है वो बड़ा परेशान होता है। तो इस हिकायत से ये दर्स मिला कि जो गुस्सा शैतान के लिए होगा या फिर जो है वो लालच की वजह से होगा, तो फिर जो है वो इंसान जो है वो गालिब नहीं आ सकता शैतान पर। तो आजकल जो हमारा गुस्सा असल में आ रहा होता है अपने नफ्स के लिए आ रहा होता है, लालच के लिए आ रहा होता है, तो इसलिए इससे जो है वो बचने की बड़ी ज़रूरत है कि अगर हम जो है वो नफ्सो शैतान के गुस्से से बचेंगे तो जैसे मैंने अर्ज़ किया कि ये ईमान की अलामत है और अदल इंसाफ का ज़रिया है, ये इबादत में शुमार होगा और दिल रोशन होगा और शैतान पर आदमी गालिब आएगा। इसके बरक्स करेंगे तो फिर जो है वो ये नहुस्तें मिलेंगी।
शायद भाई बुज़ुर्गों को क्या मशवरा देंगे, अब बुज़ुर्ग हैं, बड़ी उम्र के हैं, घर के सरबरा हैं, औलाद कोई ऐसा काम कर देती है, कहना नहीं मानती, कोई चीज़ मंगाई थी भूल गए नहीं लेकर आए, या घर में कोई ऐसा काम हो गया, या खाना लेट हो गया, या खाना पसंद का नहीं बना, मर्जी का नहीं बना, वो असबाब सारे बुढ़ापे वाले हैं, नींद की कमी भी है, थकावट भी है, फिर जिस्म में दर्द भी है, बुढ़ापे में तकलीफ़ें होती हैं, अब चिड़चिड़ापन भी तबीयत में आ गया, अब बर्दाश्त नहीं हो रहा, अब जब जबान चलती है ना तो बाज़ बुज़ुर्गों का ऐसा होता है कि वो मतलब सामने वाले की इज्जत का जनाजा निकाल देते हैं गुस्से में। अब इन बुज़ुर्गों को क्या मशवरा देंगे, इन्हें क्या करना चाहिए, अब नहीं बर्दाश्त ही नहीं हो रहा, कंट्रोल से एकदम बाहर, ब्लड प्रेशर शूट कर गया है, क्या हो गया है, ये दवाई नहीं खाई है ब्लड प्रेशर की, वो नहीं हो रहा बर्दाश्त, गुस्सा आ रहा है।
देखिए हमारे इस प्रोग्राम का मकसद तो यही है कि हम ये चीज़ वाज़े कर दें कि ये सब अपने नफ्स के लिए ही आ रहा है ना, ये जो गुस्सा आ रहा है मेरी मर्जी के खिलाफ कोई कदम उठाया गया है तो तब मुझे गुस्सा आ रहा है, अब ये है शैतान की तरफ से, अब इसको जो है वो हमने इसका मुकाबला करना है। क्यों कि अगर हम इसको इसका मुकाबला करेंगे, गुस्से को काबू करेंगे, तो उसके दो बड़े फायदे होंगे कि गुस्सा पीने से एक तो है कि रब की रजा होगी और ये सबसे बड़ा फायदा है कि रब राजी हुआ तो हमारी आखिरत संवर जाएगी। अच्छा इसका जो है वो एक फ़ायदा तो ये है, एक दुनियावी फ़ायदा भी है कि जो बुज़ुर्ग अपने गुस्से को काबू करने वाले होते हैं, जी चाह रहा होता है कि अपना गुस्सा नाफिस कर दूं, लेकिन वो अपने आप को कंट्रोल कर लेते हैं तो ऐसे बुज़ुर्गों से उनकी औलाद और मोहल्ले वाले भी मोहब्बत करते हैं, वो हर दिल अज़ीज़ हो जाते हैं और उन्हें लोग पसंद करते हैं, उनकी बात भी सुनते हैं, उनकी बात मानते भी हैं। और जो गुस्से वाले होते हैं उनको तो बाज़ नौजवान जो है वो उन्हें नहीं करना चाहिए, वो चिढ़ा भी रहे होते हैं कि देखते हैं कि ये बाबा जी किस तरह गुस्से में आ जाएंगे। ये ऐसे मनाजर हमारे मुआशरे में नज़र आते हैं कि जो जिन्हें मेंटल प्रॉब्लम होती है मुआशरे के अंदर, ऐसे लोग होते हैं तो बच्चे जो हैं वो उनको चिढ़ा रहे होते हैं। अच्छा जब जो गुस्से में आ जाते हैं तो फिर उससे लुत्फ़अंदोज़ हो रहे होते हैं, बिल्कुल ये ऐसा नहीं करना चाहिए, ये जुल्म है। अगर कोई ऐसा हमारे मुआशरे के अंदर फ़र्द है जो दिमागी तौर पर दुरुस्त नहीं है तो उसके साथ तो हमदर्दी करनी चाहिए। लेकिन मैं एक मिसाल इसलिए दे रहा हूँ कि कहीं हम अल्लाह पाक का करम है, बुज़ुर्ग जिन बुज़ुर्गों की हमने बात की है कि उन्हें कोई ऐसा प्रॉब्लम नहीं है, बढ़ापा ज़रूर है लेकिन अल्लाह पाक ने जो है वो ज़हन सलामत रखा है, अक़ल सलामत है, रब का करम है, तो अब हमें अपने आप को अकल क्या तकाजा करती है, अकल यही तकाजा करती है कि हम वो काम करें जिससे हमें दुनिया का और आखिरत का फ़ायदा हो।
बेशक
तो गुस्से को काबू करने का दुनिया का भी फायदा है और आखिरत का भी फायदा है।
बेशक
तो लिहाजा मेरा मशवरा तो यही है जो आपने सवाल किया कि अगर गुस्सा आ जाता है तो बिल्कुल कंट्रोल करना चाहिए और अपने आप को काबू में रखना चाहिए और है तो आजमाइश तो है, यानी ऐसी बात नहीं है। अब जो है ये बात भी जो जो जैसे आपने गुफ्तगु की तो जेन यही बनता है कि लोगों को हमारा ख्याल रखना चाहिए। हम बढ़ापे में आ गए हैं तो अब यानी हम वैसे तवक्को भी यही होनी चाहिए कि लोग हमारे साथ, हर आदमी यही चाहता है कि मेरे साथ अच्छा सलूक हो, तो हम यही चाहते हैं। लेकिन अब ये इम्तिहान की घड़ी है, अब हमें जो है वो अपने गुस्से पर काबू कर पाना है। थोड़ी देर काबू पाएंगे तो इंशाल्लाह अज़ीज़ जो बड़ा मसला है उससे तो बच जाएंगे ना, जो फसाद और हो जाता है वो सिलसिला हो जाता है, तो वो तो मुजरिम हैं ही, उन्हें ऐसा नहीं करना चाहिए। हमारा ख्याल रखना चाहिए, उन्होंने हमारे साथ ज़्यादती की है, अब हम अगर ज़्यादती करेंगे तो हम भी तो फिर मुजरिम हो जाएंगे ना।
ऐसे ही,
तो इसलिए जो है वो हमें अपने गुस्से को काबू में करना है।
सुभान अल्लाह। बुज़ुर्गों के मंदी चैनल के नाज़रीन, बुज़ुर्गों के लिए बड़ी प्यारी गुफ्तगू रुकन शूरा हाजी मोहम्मद शाहिद मदनी भाई ने फरमाई। बाकी बुज़ुर्गों को भी मतलब देखें, इजहार करने में नुकसान ही है। आप गुस्सा करेंगे, ज़बान से अल्फाज निकलेंगे, सख्त जुमले निकलेंगे, और ये अगर हमारी भी कोई सबके सामने तजलील करे और चार लोग सुन रहे हों और हमारी बेइज्जती हो रही हो तो हमें भी बुरा लगेगा, और जो करेगा उसकी यकीनी सी मतलब एक फितरी अमल है कि उसकी नफ़रत हमारे दिल में आएगी, उसका कीना बैठेगा। तो अगर हम अपने घर के अफराद की सबके सामने तजलील करेंगे, गुस्से का इजहार करेंगे, उसे डिग्रेड करेंगे, डीवैल्यू करेंगे, तो उसको तकलीफ़ होगी और नतीजा ये होगा कि दिल में कीना बैठेगा, नफरत, और शैतान कामयाब होगा। शैतान उसके दिल में नफ़रतें डालेगा, वसवसे डालेगा, देख सबके सामने जलील कर दिया, वाली साहब बुज़ुर्ग हो गए और ख्याल नहीं करते, पूरा घर सुन रहा था, भाभियाँ सुन रही थी, दूसरी बहुएँ सुन रही थी, सबके सामने मतलब मुझे ऐसा बोल दिया, ऐसा बोल दिया, तो घर का माहौल ख़राब होगा। बड़ों का काम ये होता है सबको लेकर चलें। जब दिलों में कीना आता है तो औलाद फिर बुढ़ापे में भाग जाती है, करीब नहीं आती, उन्हें वो सारी बातें याद आ रही होती हैं जो हमने गुस्से में की होती हैं, उन्हें तकलीफ़ दे रही होती हैं, शैतान उनसे भी खेल रहा होता है, फिर बुढ़ापा गुजारना इंतहाई तकलीफ़ दे हो जाता है। कितनी बड़ी मिसाल है आज के माशरे में शेख तरीक़त अमीर अहले सुन्नत की ज़ात। आप 70+ हैं, 80 के करीब पहुंच चुके हैं, आपका अमल, आपका अंदाज, आपका किरदार, आपकी गुफ्तार, अल्लाह, आपका मुस्कुराना, क्या बात है शेख तरीक़त अमीर अहले सुन्नत की। एक नहीं, दो नहीं, 10 नहीं, 100 नहीं, 1000 नहीं, लाख नहीं, करोड़ों नौजवान अल्हम्दुलिल्लाह आपकी मुस्कुराहट के दीवाने, अल्हम्दुलिल्लाह। आप आपकी शख्सियत में ऐसा लगता है कि मैग्नेट है जो लोगों को खींच रहा है अपनी जानिब, ये क्या है, आप गुस्सा नहीं फरमाते, आप मुस्कुराते रहते हैं। तो अमीर अहले सुन्नत की क्या शान है, क्या शान है अमीर अहले सुन्नत की। तो पता चला बुढ़ापे में अगर नामुमकिन नहीं है, देखें असबाब होते हैं, गुस्सा भी आता है, चिड़चिड़ापन भी तबीयत में होता है, सब कुछ है, लेकिन ऐसा नहीं है कि कंट्रोल ना कर सकें। देखें दीन, दीन इस्लाम दीन फितरत है, हम पे कोई चीज़ भी ऐसी इस्लाम ने नाफिज नहीं की है जो हमारे लिए नामुमकिन हो। मुमकिन है कि हम अपने गुस्से को कंट्रोल करें, लेकिन हम कोशिश नहीं करते। अगर कोशिश करेंगे यकीन माने गुस्सा भी कंट्रोल में आ जाएगा, हमारे मिजाज के खिलाफ बात होगी, हम बर्दाश्त भी करेंगे, सब्र भी कर लेंगे, और इंशाल्लाह फ़ायदा भी होगा। और फ़ायदा शेख तरीक़त अमीर अहले सुन्नत की ज़ात में नज़र आ रहा है। आप भी बुज़ुर्ग हैं और जो इस उम्र के तकाज़े वो भी आपके साथ हैं, जो मसाइल हैं आप वो भी आपके साथ लाहिक हैं, लेकिन इसके बावजूद अल्हम्दुलिल्लाह ऐसा मुस्कुराता चेहरा, ऐसा मुस्कुराता चेहरा, आपकी मुस्कुराहट न जाने कितने दिलों के गम दूर कर देती है, अल्हम्दुलिल्लाह। तो हमें
चला तो साथ तेरे हो
आइए। बुज़ुर्गों के मंदी चैनल के नाज़रीन, हमारे प्रोग्राम में एक पैकेज भी शामिल होता है, और शेख तरीक़त अमीर अहले सुन्नत जिनका भी जिक्र खैर हो रहा था, आप ही का पैकेज है, देखते हैं आप हमारी क्या तरबियत फरमा रहे हैं।
बूढ़ा जो है बाज़ूकात گناہوں میں بہت پڑ جاتا ہے, کیونکہ اس کو اگر مذہبی ذہن نہیں ہے, بات بات پہ غصہ کرے گا, کو جھاڑے گا, اس کی بے عزتی کر دے گا, پھر لوز ٹاکنگ کرے گا, گھر کی بات باہر پھونک دے گا, بیوی کی باتیں بتا دے گا کہ بڑھیا یوں تو یوں, اگر وہ زندہ ہے تو بیٹی میرے کو پوچھتی نہیں ہے, بیٹا بیوی کا ہو گیا ہے, میرا باپ بھی نہیں پوچھتا. تو یہ بول بول کے مزید بیٹے بیٹیوں کو دور کر رہے ہوتے ہیں. یہ دور ہوں گے اس سے, ان کو قریب کرنا ہے, صرف پیار دیا اور چپ رہے, یہ آپ کی خدمت کریں گے, آپ بولیں گے پھر نہیں کریں گے. بچہ اٹھ پٹانگ باتیں کرتا ہے تو اچھا لگتا ہے, پیار آتا ہے, بوڑھا اٹھ پٹانگ باتیں کرتا ہے تو نفرت بڑھتی ہے, فرق ہے دونوں میں. اگرچہ کہا جاتا ہے بچہ بوڑھا ہے کیا, بعض باتوں پہ وہ ملتے جلتے ہوتے ہیں, لیکن حقیقت میں بڑا فرق ہوتا ہے بچے اور بوڑھے میں. میں بھی بوڑھا ہوں, میں جو عرض کر رہا ہوں میری زندگی میں اس طرح کے مسائل نہیں ہیں جو جنرلی بوڑھوں کو ہوتے ہیں کہ یوں نفرت تو اس کو نفرت ملے گی, اس کو یہ ملے گا. الحمدللہ ایسا کچھ بھی نہیں ہے, میں آپ کے سامنے بیٹھا ہوں. اللہ نے یہ کرم کیا کہ آپ لوگوں کے دلوں میں میری محبت اتار دی ہے نا, اپنے بوڑھے والد کو اس طرح لے کے آپ تھوڑی بیٹھیں گے یا دادا جان کو بیٹھیں گے, یہ اللہ کا کرم ہے. جس پر کرم ہو جائے تو اپنے اخلاق اگر درست رکھیں گے, جو بھی بوڑھے بزرگ اور ٹر ٹر کڑ کڑ نہیں کریں گے اولاد پر, یہ اولاد ہوگی آپ کے گرد خدمت بھی کرے گی, پاؤں بھی دبائیں گے, آپ کو پانی کا بھی پوچھیں گے, کھانے کا پوچھیں گے, یہ لا دوں وہ لا دوں, خدمت کروں, کپڑے بدل دوں, پھلا کپڑا, یہ سب کریں گے. وہ اسی صورت میں کہ قفل مدینہ بڑھاپے میں جتنی ضرورت ہے نا قفل مدینہ کی, جوانی میں نہیں, ہر وقت ہے. فضول باتوں سے بچنا, لیکن جنرل بات کر رہا ہوں کہ بوڑھے لوز ٹاکنگ کر کے بےچارے کونے میں پہنچ جاتے ہیں. اللہ آپ توفیق دے کہ میری بات سب کی سمجھ میں آ جائے, انشاءاللہ آپ کی زندگی سکھی ہو جائے گی, خوشگوار ہو جائے گی. نہ ہو تو میرے کو بولنا, انشاءاللہ الکریم سب سے بنا لے, کسی سے بگاڑے نہیں, گھر میں بھی نہیں بگاڑے, محلے میں نہیں بگاڑے, کوئی ٹھوکر لگ جائے کسی کی کوئی چیز لگ گئی تو ہاں ہو شور شار نہیں, چپ چاپ مسکراتے ہوئے نکل جائیں, لوگ آپ کے پیچھے ہو جائیں گے, یار یار یہ بھی ایک بوڑھا آدمی یار, کیسا بزرگ آدمی یار یہ. اور اگر کسی نے پتھر مارا, کسی نے کنکر مارا, کسی نے اڑ اڑ کیا, شور بھی بچ, بوڑھے پر آوازیں بھی لگاتے لو, تو آپ نے چیخنا شروع کر دیا تو پھر آپ بن گئے کھلونے. اب مسکرا کر نکلیں وہ اگلا شرمندہ ہو جائے گا چڑھنے والا. صلو علی الحبیب صلی اللہ علی محمد.
سبحان اللہ سبحان اللہ. شیخ طریقت امیر اہل سنت کی بڑی پیاری گفتگو ہے آج کے زمانے کے بزرگوں کے لیے, گرہ میں باندھنے والی باتیں. کیا فرماتے ہیں شاہد بھائی کہ لوز ٹاکنگ, وہ بھی اپنی فیملی ممبرس کے ساتھ, اپنی اولاد کے ساتھ. شیخ طریقت امیر اہل سنت نے فرمایا اولاد دور ہو جائے گی, آپ کیا فرماتے ہیں؟
جی بالکل, کلام کا بڑا اثر ہوتا ہے, جو ہم لفظ بولتے ہیں اس کے اثرات مرتب ہوتے ہیں. ہماری زبان پر اللہ نہ کرے گالی آئے گی تو سامنے والے کو غصہ تو آئے گا, اور ہمارے جو اس کے دل کے اندر ہمارا اگر مقام و مرتبہ بھی ہے تو وہ نکل جائے گا, کیونکہ ہم نے جو لفظ بولا ہے وہ بالکل غیر مناسب بلکہ گناہ پر مبنی تھا. تو اس لیے ہم, یعنی یہ الفاظ کوئی عام چیز نہیں ہوتے, یہ بڑا اثر رکھتے ہیں. ایک شخص تھا, اس سے کسی نے کہا کہ یہ جو آپ دم کر رہے ہیں, کوئی کلمات پڑھ کر دم کر رہے ہیں, کہ اس کا کوئی اثر ہوتا ہے؟ ہمارے ہاں ایک ہوتا ہے نا کہ جو ہے ایک روحانی علاج جسے کہتے ہیں, اور الحمدللہ دعوت اسلامی کا ایک شعبہ بھی ہے روحانی علاج جی, اور وہاں سے جا کر جو ہے وہ اوراد و وظائف بھی لے رہے ہوتے ہیں. تو اس نے کہا مجھے ذرا سمجھائیے کہ یہ جو دم کرنے کا سلسلہ بزرگوں کے اندر ہوتا ہے, کیا اس کا اثر ہوتا ہے؟ ان کا بالکل ہوتا ہے, اللہ کے کلام میں برکت ہے. جیسے بسم اللہ الرحمن الرحیم پڑھ کر یا کچھ بھی جو ہے وہ جو کلمات پڑھے جاتے ہیں, ذکر و اذکار کیا جاتا ہے, تو وہ پڑھ کر جب کوئی بزرگ دم کرتے ہیں تو اس کے اثرات مرتب ہوتے ہیں. اس نے کہا یہ مجھے آپ جو ہے وہ کوئی عقلی دلیل سے سمجھائیں. تو انہوں نے چند سخت کلمات بولے, جیسے ہی جو ہے وہ سخت کلمات بولے تو وہ جو سامنے والا تھا اس کا چہرہ جو ہے وہ غصے سے لال پیلا ہو گیا. تو انہوں نے کہا بھی کیا ہوا؟ کہنے لگے کہ آپ نے میرے بارے میں اتنے سخت کلمات بولے ہیں تو مجھے غصہ آ گیا ہے. تو کہا کہ میرے جو الفاظ سے وہ تم پر اثر انداز ہوئے ہیں کہ نہیں ہوئے؟ کہ بالکل ہوئے ہیں, وہ لال پیلا ہو گیا, وہ غصہ آ گیا ہے. تو انہوں نے کہا کہ اللہ کے کلام میں بھی اثر ہوتا ہے.
اللہ,
وہ تو بہرحال سمجھا رہے تھے اور اچھی بات سمجھا رہے تھے کہ جو کلمات ہیں ان کا اثر ہوتا ہے. اچھے کلمات بولیں گے तो असर होगा, बुरे कलिमात बोलेंगे तो उसका भी असर होगा। तो अमीर अहले सुन्नत ने यही समझाया है कि जो हम कलिमात बोलते हैं इनको कम अहम ना समझें, ये बड़ा असर रखते हैं। अच्छा बोलेंगे तो अच्छा असर मुरतब होगा, बुरा बोलेंगे तो बुरे असरात मुरतब। तो लिहाजा अपने अल्फाज बोलते हुए हमें बहुत गौर कर लेना चाहिए। और कुफले मदीना फरमाया कि फजूल अल्फाज से तो वैसे ही बचना चाहिए, और जो गुनाह पर मबनी है उसके तो दो, जैसे मैंने पहले भी अर्ज किया था कि दो नुकसानात हैं, एक रब की नाराजी होगी और आखिरत बर्बाद होगी, और दुनिया के अंदर भी नुकसान पहुंचेगा कि लोगों के अंदर अगर हमारी मोहब्बत है भी तो वो भी निकल जाएगी। बाप का मुकाम मर्तबा एक हमारे जो नौजवान हैं मुआशरे के जो बेटे होते हैं वो जानते होते हैं, लेकिन बार बार जो है अगर कोई बड़ी उम्र के बाबा जी हैं वो बार बार बेटे की तजलील करेंगे तो वो कब तक बर्दाश्त करेगा। तो लिहाजा अल्फाज को बिल्कुल कंट्रोल करना चाहिए, और कुफले मदीना जो अमीर अहले सुन्नत ने इरशाद फरमाया है वो अगर थाम लें तो दुनिया व आखिरत की कामयाबी।
सुभान अल्लाह सुभान अल्लाह। अल्लाह पाक शेख तरीकत अमीर अहले सुन्नत के इन मदनी मशवरों पर हमें अमल पैरा होने की तौफीक अता फरमाए। देखिए बुजुर्गान दीन की जो मुबारक ज़िंदगियाँ हैं वो यकीनन मसाइल तो उनके साथ भी होते होंगे, आजमाइशें तो उन पर भी आती होंगी, और ऐसे मौके भी पैदा होते होंगे कि मतलब जहाँ फितरतन गुस्सा आना चाहिए, तो वो अपने गुस्से को कैसे कंट्रोल किया करते थे, कैसे सब्र करते थे, और उस मरहले पर उनका किरदार कैसा हुआ करता था। आइए बुज़ुर्ग मुबल्लिग दावत इस्लामी शहजाद अत्तारी भाई से पूछते हैं। जी शहजाद भाई, बुज़ुर्गों के कुछ अहवाल हमें सुनाएं कि जब ऐसी कंडीशन हुई कि जहाँ उमूमन इंसान को बहुत ज़्यादा गुस्सा आ जाता है तो वहाँ बुज़ुर्गों का किरदार कैसा रहा, कुछ तारीख के झरोकों से हमें मतलब कुछ रोशनी अता फरमाएं।
करीमे हमारे बुज़ुर्गों का अंदाज़ तो माशाल्लाह ऐसा है कि अगर हम उनके किरदार के मुताबिक अपने अमल को भी ढाल लें तो इंशाल्लाह अज़्ज़ वजल हमें दुनिया में भी इसकी बरकतें नसीब होंगी, और इंशाल्लाह अज़्ज़ वजल आखरत में भी हमें कामयाबी नसीब होगी इंशाल्लाह
इंशाल्लाह।
एक शख्स ने हज़रत सैयदना अहनब बिन क़ैस रहमतुल्लाह तआला को साथ चलते हुए गाली दे दी।
अल्लाहु अकबर।
मतलब यहाँ पर जरा करीमा थोड़ा सा गौर कीजिएगा, गाली दी। मैंने पहले अर्ज की थी कि आंखों से देखना भी बर्दाश्त नहीं है, और यहाँ तो गाली दी जा रही है, गाली दे दी। आप साथ चलते रहे, जब घर के करीब पहुँचने लगे तो आपने फरमाया तुमने और कुछ बोलना है तो बोल दो, क्योंकि अब मेरा मोहल्ला आ गया है तो मोहल्ले में यकीनन लड़के भी होंगे, और अगर तुमने कुछ और नाज़ेबा अल्फाज इस्तेमाल किए मेरे मुतालिक तो हो सकता है कि वो तुम्हें तकलीफ़ पहुंचा दें।
अल्लाह।
फिर आपने इरशाद फरमाया कि मुझे डर है कि कहीं वो तुम्हें नुकसान पहुंचाएं, और मैं अपनी ज़ात के लिए इंतकाम लेना पसंद नहीं करता।
अल्लाह अल्लाह अल्लाह। मतलब प्यारा अंदाज था,
क्या प्यारा अंदाज था।
मतलब इस हालत में भी कि सामने वाला आपको गालियां दे रहा है आप उसकी खैरखाई फरमा
रहे हैं। खैरखाई फरमा रहे
हैं भाई, यही कह ले जो कहना है, आगे जाके तेरी
आगे जाके मसला हो जाए, ये मसला हो सकता है।
ला ला ला।
अच्छा, इन्हीं से हज़रत सैयदना अहनब बिन क़ैस रहमतुल्लाह ताला से पूछा गया, आपसे पूछा कि आपने बुर्दबारी कहाँ से सीखी है।
अल्लाह अल्लाह।
यानी इतने आप तहम्मुल वाले हैं और आपका इतना प्यारा अंदाज है, तो ये अमल आपने कहाँ से सीखा। फरमाया हज़रत सैयदना क़ैस बिन आसिम रदी अल्लाह ताला अन्हु से।
सुभान अल्लाह।
फिर पूछा कि वो कैसे, कि आपने उनसे बुर्दबार किस तरह के थे वो। फरमाया एक मर्तबा वो अपने घर में बैठे थे कि एक लोंडी इनके पास सीख लाई जिस पर भुना हुआ गोश्त था, वो उसके हाथ से गिरकर आपके एक छोटे बेटे साहबजादे पर गिर गया जिसके बाइस उसका इंतकाल हो गया। घर की लौंडी है, मतलब आजकल के लेने नौकर है, हैं? और वो इस तरह का मामला हो जाए। अब लौंडी ने जब देखा तो वो डर गई, खौफजुदा हो गई, क्या मेरे साथ पता नहीं क्या मामला होगा। तो आपने फरमाया डरने की जरूरत नहीं है, मैंने तुझे अल्लाह पाक की रिजा के लिए आजाद कर दिया।
अल्लाह अकबर अल्लाह अकबर।
सोचिए मैं और आप कहाँ हैं आज हमारे माशरे में। मतलब नौकर चाकर जो होते हैं, जो जो भी सिलसिला है, वो अगर थोड़ी सी भी कोई गलती कर जाए, मामूली जिनको समझा जाए, उनके साथ क्या सलूक किया जाता है, यानी कि मार धाड़ कर देना, मतलब घर से बाहर निकाल देना, नौकरी से फारिग कर देना, मतलब किस किस तरीके से जुल्म सितम किया जाता है। आज बात बात पर लोग लड़ जाते हैं, यानी कि घर के बाहर बच्चे खेल रहे होते हैं, आपस में लड़ गए, और घर में आकर जब वो शिकायत करते हैं कि हमारे साथ ऐसा मामला हो गया, मतलब लड़ाई बच्चों की थी, वो लड़ाई बच्चों से बड़ों में मुंतकिल हो जाती है, और हालात ये होते हैं कि कत्लो गारत गरी तक बात पहुंच जाती है।
ऐसे ही ऐसे
मतलब ऐसा हाल हो गया। मैं अर्ज करूं आपसे, हमारे आला हजरत रहमतुल्लाह ताला,
सुभान
क्या बात है, सुभान अल्लाह, आला हजरत रहमतुल्लाह की खिदमत में एक बार जब डाक पेश की गई, मतलब खतूत आया करते थे तो पेश किए गए, तो बास खतूत ऐसे थे कि जिसमें गंदी गालियां थी, तो जो आपके रुफका आपके मुअतकिदीन थे उन्हें बहुत गुस्सा आया। तो उन लोगों ने क्या कहा, उन्होंने कहा कि हम इसके खिलाफ मुकदमा दायर करेंगे। मतलब बंदे को गुस्सा तो आएगा ना कि यार मेरे पीरो मुर्शिद, मेरे शेख तरीकत हैं, उनके लिए ऐसे गलत कलिमात इस्तेमाल किए गए, तो यकीनन गुस्सा तो आएगा। मेरे आला हजरत रहमतुल्लाह ताला का किरदार मुलाहिज़ा फरमाएं। आपने इरशाद फरमाया, जो लोग तारीफी खतूत लिखते हैं, पहले इनको जागीरें तकसीम कर दो, फिर गालियां लिखने वालों पर मुकदमा दायर करना।
अल्लाह अकबर, क्या बात क्या बात।
मतलब हमारे असलाफ़े कराम का तो किरदार इतना प्यारा है करीम भाई,
अल्लाह
मतलब वो किस तरह नफ्स व शैतान से मुकाबला किया करते थे, और नफ्स व शैतान उन पर हावी भी नहीं होते थे, और वो अपने गुस्से को किस तरह कंट्रोल किया करते थे। मैं एक बुज़ुर्ग हैं, जैसे भी हम अल्हम्दुलिल्लाह सुन ही रहे हैं, और मैंने ये रिसाला पढ़ा अमीर सुन्नत गुस्से का इलाज,
अल्लाह
उसमें मैंने पढ़ा था सीदना फुज़ैल बिन अयाज रदी अल्लाह ताला अनु की खिदमत में अर्ज़ की गई, हुज़ूर फुलां आपको बुरा भला कह रहा था, फरमाया खुदा की कसम मैं तो शैतान को नाराज़ ही करूँगा।
अल्लाह,
फिर आपने दुआ मांगी, या अल्लाह अज़्ज़ वजल इस शख्स ने मेरी जो बुराइयाँ बयान की, अगर वो मुझ में हैं तो मुझे मुआफ़ फरमा दे,
अल्लाह अल्लाह अल्लाह,
और मेरी इस्लाह फरमा, और अगर उसने मुझ पर झूठे इल्ज़ामात रखे हैं तो उसको माफी से नवाज दे।
सुभान अल्लाह सुभान अल्लाह,
हमारे असलाफ़े कराम का तो अंदाज़ ही
है। सुभान अल्लाह सुभान अल्लाह,
कि वो तो गालियां देने वालों के लिए भी दुआएं फरमाया करते थे।
सुभान अल्लाह,
और हम बर्दाश्त ही नहीं कर पाते।
सही बात है, आपने बड़ी अच्छी बात की शहजाद भाई। आज हमारे माशरे का ये बड़ा बैड फैक्टर है अदम बर्दाश्त, आज बर्दाश्त ख़त्म हो गई, हम किसी की बात बर्दाश्त कर। हमारे यहाँ तो ये जुमला बड़ा मशहूर है, मैं अक्सर कहा करता हूँ कि ये जुमला बड़ा मशहूर है कि भाई मैं किसी में गलत बात तो बर्दाश्त कर ही नहीं सकता। तो आपकी खिदमत में अर्ज़ ये है कि बात तो गलत ही बर्दाश्त करनी होती है, हैं गलत बात ही तो बर्दाश्त करनी हो, अच्छी बात तो सभी को अच्छी लगती है, अच्छी बात तो सभी को लुत्फ देती है, कोई हमारी तारीफ़ करेगा तो हमें तो मज़ा ही आएगा, अच्छा लगेगा। मज़ा ये है कि कोई बुराई करे तो भी गुस्सा ना आए, उसको अगर तबीयत में कुछ हो रहा है तो उसको बर्दाश्त करें। और हमारा दीन इस्लाम की हमारे तालीमात भी यही हैं, हमारे अल्हम्दुलिल्लाह बुजुर्गान दीन का इस पर अमल भी यही साबित करता है कि गुस्सा आना तो फितरी अमल है, गुस्सा तो आएगा, इसको नाफिज नहीं करना, कंट्रोल करना है, बर्दाश्त करें, खामोश रहें, इंशाल्लाह कुछ देर खामोश रहेंगे तो वक्त गुजर जाएगा और इंशाल्लाह सवाब का ख़जाना हाथ आ जाएगा इंशाल्लाह। खामोशी के हवाले से निगरान शूरा का एक पैकेज है, आइए देखते हैं हमारे शूरा के निगरान हाजी मोहम्मद इमरान अत्तारी साहब हमारी क्या तरबियत फरमाते हैं। जी,
हदीस पाक में आता है जो अल्लाह और कयामत के दिन पर ईमान रखता है उसे चाहिए कि अच्छी बात कहे वरना चुप रहे। ऐसी गैदरिंग होती है जिनसे बात करते बंदा 10 दफा सोचता है यार ये 2 मिनट के अंदर इज्जत के कचरे कर देगा, 2 मिनट में इज्जत उतार देगा। अच्छा वो ये समझता है कि मैं बड़ा, लोग हंसते हैं क्योंकि उसकी भी वहां में आने वाह में वाह मिलाने वाले लोग मौजूद होते हैं, मगर वो ये नहीं समझता कि मैं अपने इस अंदाज के जरिए एक मुसलमान की दिल आजारी कर रहा हूं, उसकी इज्जत में हाथ डाल रहा हूं। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं मुसलमान की इज्जत में दस्त अंदाजी करना ये बदतरीन सूद है। अब आप बताइए इसके सिवा चारा क्या है हमारे पास कि हम चुप रहे। یا اچھی بات کریں. لوگوں کا معیار ایسا ہو چکا ہے کیا کریں کہ آپ لوگوں کو ہنسا دینے کے لیے کسی کی بےعزتی کرتے ہیں, اس کا کچرا کر دیتے ہیں. ماں مارے گی گھر جا, بھائی ماں کیوں مارے گی؟ اور کیا ضرورت ہے ماں کی باتیں باہر لانے کی؟ کیا ضرورت ہے بیوی کی باتیں باہر لانے کی؟ کیا ضرورت ہے؟ آخر آپ کی ایسی کیسی گیدرنگ ہے جس میں آپ اپنی ماں کا, اپنی بہن کا, اپنی بیوی کا تذکرہ کرتے ہیں؟ آئی کانٹ بلیو یار, کیوں چار دوستوں کو آپ مطلب کہ اپنے گھر کی عورتوں کے اوپر ہنسنے کا موقع دے رہے ہو؟ ایسے دوست کیوں بناتے ہو جو کل آپ کی بیوی کی باتیں کرے, آپ کی بہن کی باتیں کرے, آپ کی ماں کی باتیں کرے؟ یار ہم غیرت مند لوگ ہیں, ہمارے گھر کی عورتوں کی باتیں پرائے مرد کیوں کریں گے؟ اللہ کرے کہ ہم چپ رہنے والے بن جائیں.
سبحان اللہ. شی ہمارے شورا کے نگران حاجی محمد عمران عطاری دامت برکاتہم العالیہ نے بڑی پیاری توجہ دلائی ہے کہ بہترین حل ہے خاموشی اختیار کرنا. جب غصہ آ جائے, کوئی مزاج کے خلاف بات ہو, کوئی طبیعت کے خلاف بات ہو, تو ہمیں خاموشی اختیار کر لینا چاہیے. یہ بھی غصے جو نفس کے خاطر آتا ہے اس سے بچنے کا ایک بہترین ذریعہ. اور بھی بہت ساری چیزیں ہمارے دین اسلام نے اس معاملے میں ہماری رہنمائی فرمائی ہے. آئیے مبلغ دعوت اسلامی آصف بھائی سے پوچھتے ہیں. جی آصف بھائی, غصہ برداشت کرنے کی عادت اپنانے کے لیے ہمیں کیا کرنا چاہیے؟
جی جی, جب غصہ آتا ہے یہ ایک فطری عمل ہے,
بے شک.
ٹھیک ہے, اب اس کو کس طرح سے برداشت کیا جائے؟ عقل مند وہ نہیں جس کو غصہ نہ آئے, بلکہ عقل مند وہ ہے جسے پتا ہو کہ جب غصہ سر چڑھ جائے, غصہ آ جائے, تو اسے اتارنا کیسے,
اتارنا کیسے,
اس کا علاج کیسے ہو. تو جب بھی غصہ آئے تو اعوذ باللہ من الشیطان الرجیم پڑھ لیا جائے.
سبحان اللہ سبحان اللہ.
اور سب سے بہترین اور فوری حل یہ ہے کہ زبان پر قفل مدینہ یعنی تالا لگا لیں.
یہی نگران شورا کی بھی یہی بات ہے, امیر علیہ سنت نے بھی یہی فرمایا.
جی جی, جب بولیں گے نہیں تو بات بڑھے گی نہیں. پیارے آقا صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا, یعنی جب تمہیں غصہ آئے تو خاموش ہو جاؤ. اچھا, غصہ جو ہے آگ ہے اور پانی آگ کو بجھاتا ہے. جب بھی غصہ آئے تو اٹھیں اور فوراً وضو کر لیں.
اللہ اللہ, بہترین بہترین.
نبی پاک صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا, یعنی جب تم میں سے کسی کو غصہ آئے تو اسے چاہیے کہ پانی سے وضو کرے, کیونکہ غصہ آگ سے ہے.
اللہ.
اسی طرح غصے کے دوران ویسے ہی ناک میں پانی چڑھائیں, ناک میں پانی چڑھا لیں کہ اس سے دماغ کی گرمی کم ہوتی ہے. اسی طرح سے اگر کھڑے ہیں تو بیٹھ جائیں, اور بیٹھے ہیں پھر بھی غصہ نہیں ختم ہو رہا تو لیٹ جائیں, زمین پر چمٹ جائیں. یہ عمل انسان کو پرسکون کرتا ہے. اگر وضو ہو تو سجدہ کر لیں اور پیشانی زمین پر رکھ دیں. سوچیں کہ آج مجھے اس بندے کی چھوٹی سی غلطی پر اتنا غصہ آیا ہے, حالانکہ میں خود اللہ کا کتنا بڑا مجرم ہوں.
اللہ اللہ,
اگر اللہ نے مجھ پر غصہ کیا اور معاف نہ کیا تو میرا کیا بنے گا؟
اللہ اللہ.
یاد رکھیں, غصہ برداشت کرنے کی عادت ایک دن میں نہیں بنتی. بس یہ نیت کر لیں کہ ریئیکشن فوراً نہیں دینا ہے.
اللہ اللہ,
ریئیکشن جو ہے
خاموشی اختیار کرنی ہے. خاموشی اختیار,
خاموشی.
کیا بات ہے, کیا بات.
جب بھی غصہ آئے خود کو بس 30 سیکنڈ کے لیے روک لیں.
اللہ اللہ.
آہستہ آہستہ آپ کا دماغ اس ٹھہراؤ کا عادی بن جائے گا.
سبحان اللہ.
جب بھی غصہ آئے تو ہمیں رک جانا ہے کچھ دیر کے لیے.
جی بزرگوں کے مندی چینل کے ناظرین, بڑی ہی پیاری باتیں بیان فرمائیں ہمارے آصف بھائی نے. غصہ آئے تو وضو کر لیں, غصہ آئے تو اعوذ باللہ من الشیطان الرجیم پڑھ لیا جائے, غصہ آ رہا ہے کھڑے ہیں تو بیٹھ جائیں, بیٹھے ہوئے ہیں تو لیٹ جائیں, انشاءاللہ غصہ چلا جائے گا, نہیں تو ناک میں پانی چڑھائیں.
غصہ چلا جائے گا. اور بہترین بات یہ کہ غصہ آ رہا ہو تو بس آپ یہ ذہن بنانے میں لیں کچھ بھی نہیں بولنا, میں نے چپ رہنا, میں نے چپ رہنا. مطلب نفس اور شیطان بہت زیادہ ابھاریں گے کہ بول بول, لیکن خاموش رہنا ہے کہ خاموش رہنے میں دنیا اور آخرت کا فائدہ ہے. جی تصویر دکھائی گئی تھی آپ کو, تصویر دیکھتے ہیں, مبلغین سے رائے لیتے ہیں اس تصویر کے بارے میں. جی شاہد بھائی, اس تصویر کے بارے میں آپ کیا کلام فرماتے ہیں کہ ایک درخت ہے اور اس میں ایک شاخ میں کلہاڑی کا پھل لگا ہوا ہے, یہ کیا میسج دے رہی ہے تصویر؟
میرے ذہن میں تو اس ایک بات یہ آ رہی ہے کہ آدمی اگر کسی ایسے شخص کے ساتھ بھلا کرے کہ جس کے خصوصیات اچھی نہ ہوں, تو وہ اپنے احسان کرنے والے کو اچھا بدلہ دینے کے بجائے برا بدلہ دیتا ہے. جس طرح یہ جو کلہاڑا دکھایا گیا ہے کہ یہ لکڑی کی وجہ سے تو یہ طاقتور ہوا ہے نا, ورنہ لوہے کا اپنا تو کیسے جو ہے وہ کام کرے گا؟ لوہا کاٹے گا نہیں,
نہیں کاٹے,
یعنی اگر جو ہے جب تک اس کے اندر لکڑی نہیں لگے گی وہ کلہاڑے ہی نہیں صحیح معنوں پر استعمال کے لائق ہی نہیں ہوگا,
استعمال کے لائق نہیں ہوگا.
اچھا وہ درخت کی وجہ سے جو ہے وہ کلہاڑا قابل استعمال ہوا, لیکن جس درخت کی وجہ سے قابل استعمال ہوا اسی کو کاٹ رہا ہے,
اسی کو کاٹنے میں استعمال.
تو یہ سبق یہ ہے کہ اگر ہم کوئی ہمارے ساتھ کوئی احسان کرتا ہے تو ہمیں اچھا بننا چاہیے اس کے ساتھ, کیونکہ اچھا انسان احسان کا بدلہ احسان سے چکاتا ہے.
بے شک بے شک.
اچھا ہمیں برا نہیں بننا چاہیے, کہ برے لوگوں کی صفت یہ ہے کہ جس سے فائدہ پہنچتا ہے اسی کو نقصان پہنچاتے ہیں. تو یہ سبق ہمیں جو ہے وہ اس سے حاصل ہوتا ہے.
جی شہزاد بھائی آپ کیا فرماتے ہیں؟
کریم بھائی, بعض اوقات بندہ کسی پر اعتماد کرتا ہے نا تو پھر آنکھیں بھی بند کر لیتا ہے. تو اب یہی ہے کہ ہمیں محتاط ہونا چاہیے.
محتاط رہنا. جی آصف بھائی آپ کیا فرماتے ہیں؟
جی جی, اپنا اس میں اپنا یہی بات جیسے رکن شورا نے شہزاد بھائی نے فرمائی کہ بندہ جس پہ اعتماد کرتا ہے وہی اپنا بعض اوقات دھوکہ دیتا ہے. تو یہ درخت میں اپنا کلاڑا درخت کے ساتھ لگا ہوا تھا کہ اپنا یہ سمجھ لیں ایک طرح مثال دی جا رہی ہے کہ یہ اس کا دوست ہے ایک طرح سے, مگر یہی کلہاڑا جو ہے اس درخت کو کاٹ رہا ہوتا ہے.
اللہ اکبر. جی بزرگوں کے مندی چینل کے ناظرین, واقعی باتیں یہ پیغام تو بہت سارے دے رہی ہے تصویر. ایک پیغام مجھے بھی یہ سمجھ میں آتا ہے کہ جو کلہاڑے کا پھل ہے وہ درخت کی جنس سے نہیں ہے. اس درخت کو کاٹنے میں وہ کلہاڑی کا پھل استعمال ہو رہا ہے اور اس کو طاقت درخت کی شاخ فراہم کر رہی ہے. تو جب تک تباہی اور بربادی میں اپنے کار فرما نہ ہونا تو اپنا نقصان نہیں ہو سکتا. اگر دستہ کلہاڑی کے پھل کی مدد نہ کرے تو کوئی درخت بھی نہیں کٹ سکتا. کلہاڑی سے درخت کاٹا جاتا ہے. تو سبق یہ ملتا ہے کہ اپنوں کو وفادار ہونا چاہیے, محبت سے لبریز رہنا چاہیے, مگر نفس و شیطان ہیں جو آپس میں پھوٹ ڈلوا دیتے ہیں, اور اس کا ایک بڑا سبب غصہ بنتا ہے. جب آپ غصے کا اظہار کرتے ہیں تو سامنے والے میں انتقام کی آگ بھڑکتی ہے, اور آج یہ انتقام بے انتہا معاشرے میں ہمیں نظر آتا ہے. گھر کے گھروں میں جھگڑے, سگے بھائی آپس میں نہیں ملتے, سگی بہنیں آپس میں نہیں مطلب ان میں تعلق رہا, سگے رشتوں میں نفرتیں پیدا ہو گئیں. بات اگر کریدی جائے تو جڑ میں بالکل معمولی سی بات نکلتی ہے کہ انہوں نے یوں کر دیا تھا, انہوں نے یوں ایسا بول دیا, انہوں نے مجھ پر یہ کیچڑ اچھال دی, انہوں نے یہ بات بول دی. ذرا ذرا سی باتوں کے اوپر جھگڑے ہوئے, اور بڑھتے بڑھتے خاندان کے خاندان اس انتقام کی آگ کی لپیٹ میں آ گئے. آخر ہم کب تک لڑیں گے؟ دیکھیں ہم معاف نہیں کریں گے نا ایک دوسرے کو, تو ہمیں بھی کسی ذات سے معافی مانگنی ہے. اپنے گناہوں کی معافی ہمیں بھی چاہیے. ہم انسان ہو کر چھوٹی چھوٹی خطاؤں کو معاف کرنے کے لیے تیار نہیں ہیں تو رب سے اپنے بڑے بڑے گناہوں کی معافی کس منہ سے مانگیں گے؟ ہمارا کیا بنے گا؟ ذرا غور کریں. اور میں آخر میں یہ پیغام بھی دوں گا کہ ہمارے گھر میں بھی بزرگ ہوتے ہیں, ہمیں ان کا خیال کرنا چاہیے. ہم ایسے مواقع نہ دیں کہ مطلب ان کے مزاج کے خلاف, ان کو آزمائش سے بچائیں. دیکھیں بوڑھے جو ہوتے ہیں نا, ان کی زندگی کے کتنے دن رہ گئے اللہ جانتا ہے. ہم کوشش کریں کہ وہ اسباب ہی پیدا نہ ہو کہ وہ غصے میں آئیں اور غصے کا اظہار کریں.
تو ہمیں اس سے بچنے کی کوشش کرنی چاہیے. اللہ پاک اس موضوع کو ہمیں اچھے طریقے سے سمجھنے کی توفیق عطا فرمائے. اللہ پاک ہم سب کو مدنی چینل دیکھتے رہنے کی توفیق عطا فرمائے. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم.
زندگی بہتر بنا.